नमस्ते। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसंवादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। हरेक दिनको बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवादमा हामीले आम चासोसँग सम्बन्धित समसामयिक विषयमा विभिन्न व्यक्ति व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आजको श्रृंखलाभित्र नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुभाष नेमवाङ कुराकानीमा हामीसँग रहनुहुनेछ। संविधान सभामा अध्यक्ष तथा प्रतिनिधि सभामा सभामुख रहिसक्नुभएका नेता सुभाष नेमवाङ संसदीय राजनीतिका एकजना परिपक्व नेता पनि हुनुहुन्छ। उहाँसँग आज शुरू हुने संसद अधिवेशनको सन्दर्भ जोडेर हामी कुराकानी गर्ने तयारीमा छौं। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा उहाँ आइसक्नु भएको छ। सुभाष नेमवाङज्यू नमस्कार।
हजुर नमस्कार,
कुराकानीमा स्वागत छ यहाँलाई।
हजुर धन्यवाद।
आज संसदको अधिवेशन शुरू हुने दिन, अब यो अलिकति विशिष्ट अवस्था सिर्जना भएको परिस्थिति छ। आजको संसद बैठकको कस्तो तयारीमा हुनुहुन्छ?
हामी प्रतिनिधि सभाको जुन बैठक छ, अधिवेशन छ, त्यो अधिवेशन आजबाट शुरू हुन गइरहेको छ। सम्मानित सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापित गर्ने भनेर निर्णय गर्न साथ प्रधानमन्त्रीज्यूले हामीले सर्वोच्च अदालतको फैसलालाई हामी मान्छौं, यसलाई कार्यान्वयन गर्छौं भनेर भनेका थियौं। त्यही अनुसार सरकार अगाडि बढ्यो र आज अधिवेशन भएको छ र आज भरै सुरु हुँदैछ। त्यसको लागि हामी हाम्रो तर्फबाट आवश्यक तयारी गरेका छौं। हिजै मात्र यो संसद दलको बैठक पनि हामीले राखेका थियौं, संसद दलको बैठक पनि बसेका छौं। मान्य सदस्यहरूलाई यी सबै सन्दर्भमा जानकारीहरू पनि गराएका छौं, निर्देश पनि गर्नुभएको छ संसद दलका नेता केपी ओलीले। यसरी हामी त्यो बैठकको लागि, अधिवेशनको लागि तयार छौं।
यहाँहरूले यो खालको तयारी गर्दै गर्दाखेरि मूलत पार्टीको आन्तरिक विवादको कारणले गर्दाखेरि सृजित समस्याले एउटा राजनीति अस्थिरताको बाटोमा जाने हो कि भन्ने खालको चाहिँ चासो चिन्ता रहेको अवस्थामा पार्टी आन्तरिक हिसाबले विवादमै रहेको स्थिति, न विभाजन भइसकेको अवस्था, न तपाईँहरू मिलेको अवस्था छ। यसले गर्दाखेरि संसद बैठकबाट यो जुन खालको गतिरोधको अवस्था छ यसले निकास पाउनेतिर जान्छ?
अब वास्तवमा लोकतन्त्रमा जनता सबैभन्दा महत्वपूर्ण एउटा केन्द्र नै हो। प्रधानमन्त्रीले जनतामा जाने भनेर उहाँले फैसला गर्नुभयो, निर्णय गर्नुभयो र वास्तवमा यो केही समय हामी त जनताको बीचमा, सबै नै जनताको बीचमा थियौं। तर सम्मानित सर्वोच्च अदालत, जसलाई हामीले संविधानको आधिकारिक व्याख्याता मानेका छौं, उसले आदेश गरेपछि, फैसला गरेपछि त्यो फैसला बमोजिम अहिले हामी फेरि संसदमा फर्केका छौं। संसद सबै हिसाबले समस्यालाई टुङ्गोमा पुर्याउने फल हो, त्यसलाई त्यही रूपमा हामी मान्छौं। हाम्रो संविधानले त्यही रूपमा व्यवस्था पनि गरेको छ। तर यो यसपटकको एउटा विशेष अवस्था छ, हामीले सम्मानित सर्वोच्च अदालतको आदेशलाई मान्छौं भनेर भनिरहँदा हामीले त्यो कुरा जोडेका थियौं, प्रधानमन्त्रीले त्यो कुरा भन्नुभएको थियो। त्यो के त भन्दा, सर्वोच्च अदालतले आदेश गर्यो हामी मान्छौं, तर सर्वोच्च अदालतले हामी बीचको सबै जुन उठेका विषयहरू छन् त्यो विषयहरूलाई एउटा टुङ्गोमा भने पुर्याउन सकेको छैन, त्यसलाई भने सुल्झाएन। त्यसरी हामीले भन्यौं, समस्या जुन हामी बीचमा देखिएको छ, जसको कारणले समस्या उत्पन्न भएको छ, त्यो अझै जटिल पो बन्ने हो कि भनेर हामीले चिन्ता व्यक्त गरेका थियौँ। अब आजबाट सुरु हुन गइरहेको अधिवेशनमा त्यो प्रकट हुन्छ भन्ने हामीलाई लागेको छ।
त्यो कसरी प्रकट होला? अब प्रधानमन्त्री माथिको अविश्वासको प्रस्ताव पनि औपचारिक हिसाबले दर्ता भएको अवस्था छैन। हिजो अविश्वासको प्रस्तावको विषय बाहिर आउने बित्तिकै अब संसद विघटनको बाटोतर्फ तपाईँहरू जानुभएको अवस्था थियो। पार्टी न मिलेको अवस्था छ न फुटेको अवस्था छ। यो अवस्थामा प्रक्रियागत ढंगले संसदले दिने निकासमा के खालका कुराहरू आउँछन् कार्यसूचीमा?
जस्तो म अलिकति यसलाई प्रष्ट गरौं, अहिले तपाईँले भनेको ठिक हो र हामी प्रष्टै शब्दमा भनिरहेका छौं। हामी त भनिरहेका छौं हामी एकताको पक्षमा छौं, पार्टी विभाजन भएको छैन, पार्टी एक छ। तर यथार्थमा भने पार्टी सबै हिसाबले हामी व्यवहारमा भने विभाजित देखिएका छौँ। उदाहरणको लागि संसदमा अब आजदेखि सायद संसदले हामीलाई एकै ठाउँमा बस्ने व्यवस्था गरेको छ। हिजो पनि हामी एकै ठाउँमा बसेका थियौँ, आज पनि हामी त्यही ठाउँमा बस्छौँ। तर एकै ठाउँमा बसे पनि त हाम्रो मन त एकै ठाउँमा देखिँदैन। पार्टी त एक छ तर पार्टी व्यवहारमा विभाजित देखिन्छ। यो बीचमा हामीले छुट्टै आमसभा गऱ्यौँ, छुट्टै भेला औपचारिक अनौपचारिक बैठकहरू गऱ्यौँ। हामी अझै हामीले त कसैलाई कारवाही गरेका छैनौँ, तर छुट्टै हुनुभएका साथीहरू जुन भिन्न साथी आएर हुनुहुन्छ उहाँहरू त भटाभट कारवाही पनि गरिराख्नु भएको छ। यो स्थितिमा अब संसदको कुरा म गर्छु, त्यो संसदमा आखिरमा सरकारको बिजनेसले सरकारले दिएको जुन बिजनेस छ प्रस्तावहरू छन् त्यसबाट सदन चल्छ। तपाईँले चर्चामा अलिकति छुस्त उठाएको अविश्वास प्रस्तावलाई छोडेर अरू जति पनि प्रस्तावहरू हुन्छन् नि विधेयक भन्नुहोस्, अझै यो अधिवेशन त हिउँदे अधिवेशन हो जो सामान्य त त्यसै पनि छोटो हुने अधिवेशन, यो अधिवेशन विधेयकबाट चल्छ र विधेयक यदा कदा अपवाद मात्रै सामान्य सदस्यको विधेयक आउँछ, प्राइभेट बिल भन्छ जसलाई, होइन भने सरकारको विधेयकबाट सदन चल्छ। अब सरकार त अहिले पनि एउटा अविभाजित पार्टीको सरकार छ, तर व्यवहारमा त हामी विभाजित छौँ। अब भन्नुहोस् त्यो हिजो संसदमा रहेका विधेयकहरूलाई लिएर हामी कसरी प्रस्तुत हुन्छौँ? किनभने हामी त वास्तवमा व्यवहारमा त विभाजित छौँ। त्यसै गरेर सरकारले के बिजनेस पेस गर्ने, के विधेयक पेस गर्छ सरकारले, किनभने सत्ता पक्ष त विभाजित छ। यो अवस्थामा कसरी बिजनेस अगाडि बढ्छ? त्यो बिजनेसलाई लिएर सत्ता पक्षको एउटै सोचाइ एउटै दृष्टिकोण त हुँदैन। यो अवस्थामा कुनै पनि बिजनेस प्रस्तुत हुन नै अप्ठ्यारो हुन्छ। यो लगायतका विषयहरूले गर्दा सदन कसरी अगाडि बढ्ने भन्ने कुरामा एकदमै जटिलता छ। मलाई लाग्छ संसद सचिवालय पनि यो जटिलता महसुस गरिरहेको छ। यसले गर्दा मैले भनेको हामी एकदम अप्ठ्यारो अवस्थामा, जटिलताको अवस्थामा छौँ। यो स्थितिलाई हामीले सामना गर्नुपर्ने अवस्था छ र यसलाई टुङ्गोमा पुर्याउनुपर्ने अवस्था छ।
अब निर्वाचन आयोगले पनि एक ढंगको आधिकारिकताको विषयमा निर्णय नगरेको स्थिति संसदमा तपाईँहरूले चाहिँ संसद अधिवेशनलाई सुचारू गर्नुपर्ने परिस्थितिको बीचमा यो जटिलतालाई चिर्ने विषय यो अधिवेशनले चाहिँ पार लगाउने सम्भावना देखिँदैन। तसर्थ अब बजेट अधिवेशन शुरू हुने बेला पनि भइरहेको सन्दर्भमा यो परिस्थितिकै बीचमा छोटो रूपमा बैठकहरू बसेर यो अधिवेशन सकिने हो कि भन्ने खालका चर्चाहरू पनि छन्, त्यतातिर कस्तो सम्भावना देख्नुहुन्छ?
जस्तो सबभन्दा पहिले त तपाईँले निर्वाचन आयोगले आधिकारिकता नटुङ्गाएको विषय उठाउनुभयो, म त्यहीँबाट सुरु गर्छु। निर्वाचन आयोगले एक प्रकारले आफ्नो निर्णय सुनाएको छ, निर्णय दिएको छ, त्यो निर्णय म सम्झिन्छु। त्यो निर्णय के छ त निर्वाचन आयोगको भन्दाखेरि, नेकपामा प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ, उनले केपी ओलीलाई प्रथम अध्यक्षको रूपमा मान्यता दिएको छ, त्यसलाई स्वीकार गरेको छ। दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ र यो पार्टीको महासचिव विष्णु पौडेल हुनुहुन्छ। र निर्वाचन आयोग के भन्छ भन्दाखेरि, अध्यक्षको निर्देशनमा महासचिवले बैठक डाकेपछि त्यो बैठक मात्र वैध हुन्छ, त्यस्तो बैठक विधि प्रक्रिया सम्मत हुन्छ। तर यो विधि प्रक्रिया नपुगेको बैठक बैठक नै हुँदैन, त्यो वैध हुँदैन। त्यसैले त्यसले गरेका निर्णय, उदाहरणको लागि अध्यक्ष केपी ओलीलाई हटाएर अर्कै एकजना कमरेडलाई अध्यक्ष बनाएको प्रसङ्ग जुन आएको थियो त्यसलाई निर्वाचन आयोगले अस्वीकार गर्यो, यो वैध छैन भन्यो। अनि ऊ के भन्छ निर्वाचन आयोग भन्दा, यी पदाधिकारीहरू भएको बैठक नै नेकपाको आधिकारिक पार्टी हो र यसको विधि प्रक्रिया भनेको अध्यक्षले निर्देशन दिने, महासचिवले बैठक डाक्ने भन्ने हो। अब हाम्रो स्थिति के छ, मैले अघि पनि भने, प्रथम अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल हामीसँग हुनुहुन्छ, तर केपी ओलीले बोलाउने बैठकमा त अरू साथीहरू आइराख्नु भएको छैन, उहाँहरूसँग प्रथम अध्यक्ष पनि छैन, महासचिव पनि छैन। त्यसैले जुन निर्वाचन आयोगले विधि प्रक्रिया मानेको छ त्यो हाम्रो विधानको व्यवस्था हो, त्यस बमोजिम बैठक राख्ने अवस्थामा त साथीभाइहरू हुनुहुन्न। यो जटिलताको बीचमा हामी हिँडिरहेका छौँ। ठिक यही अवस्थामा यो अहिले प्रतिनिधि सभाको बैठक बस्यो। अब सम्माननीय प्रधानमन्त्रीले यो जटिलता छ, यो अप्ठ्यारो छ, मैले काम गर्न पाइनँ भनेर उहाँले उठाउनु भएको थियो, यो विषयलाई जनताले टुङ्गोमा पुर्याउँछ भन्ने उहाँको विश्वास थियो। तर सम्मानित सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापित भनेर भनेपछि हामी त प्रतिनिधि सभामा संसदमा फर्केका छौँ, तर संसदमा यो जटिलताले त काम त गर्ने नै भयो, अप्ठ्यारो त उत्पन्न हुने नै भयो। यसले गर्दा कसरी अब संसद अगाडि बढ्छ भन्ने समस्या देखिएको छ, यही कुराले हामी पनि एकदमै चिन्तित छौँ।
अब विगतमा हामीले राजनीतिक अस्थिरताका धेरै वर्षहरू त्यतिकै गुजारेको स्थितिका बीचमा नयाँ संविधान बनाउने एउटा सकसपूर्ण अभियानमा तपाईँ पनि एउटा नेतृत्वदायी भूमिकामा रहनुभएको अवस्था थियो, त्यो प्रभावकारी भूमिका निर्वाह पनि गर्नुभयो। नयाँ संविधान बनिसकेपछि जनताको एक ढंगको जनादेश पछि बनेको यो सरकार, जसको चाहिँ 5 वर्ष कार्य अवधि नसकिँदै निर्वाचनमा जानुपर्ने बाध्यता, विशेष गरी पार्टीकै आन्तरिक चाहिँ विवादको कारणले गर्दाखेरि बैठकै बस्ने विषयले गर्दाखेरि फेरि पनि राजनीतिले अस्थिरताको बाटोतर्फ जाने हो कि भन्ने आम जनता जसले तपाईँहरूलाई म्यान्डेट दिएका हुन् तिनीहरूको पनि एक ढंगको चासो र चिन्ताको विषय रह्यो। यसले त यो जटिलता संसदभित्र पार्टीको आन्तरिक बैठकहरू बस्ने विषय पनि जटिल रहने र संसदले दिने निकासको विषयमा पनि त्यति सहज नहुने, भनेपछि यो राजनीतिलाई हामीले कुन मोडतर्फ लैरहेका छौं भन्ने प्रश्नले पनि त नेतृत्व गर्ने तपाईँहरू जस्तो अनुभवी नेताहरूलाई यस्तै बेलामा हो प्रभावकारी भूमिका मार्फत निकास दिने भन्ने चुनौती पनि रहन्छ नि, त्यतातर्फ तपाईँको चाहिँ के छ अनुभव?
अनि एउटा कुरा म एकदमै प्रष्ट छु, मैले अहिले पनि त्यसतर्फ ध्यान आकर्षण गरिरहेको छु। त्यो के हो त भन्दाखेरि, हामी एउटा समस्याको बीचबाट अगाडि बढ्यौं, पछिल्लो समयमा हामी बीचमा त्यो समस्या देखेकै हो। अहिले कहाँबाट के कारणले कस्तो भयो अहिले म त्यतातिर जान चाहन्न, तर यो स्थिति उत्पन्न भयो। त्यो स्थितिमा सम्माननीय प्रधानमन्त्रीले मैले यो अवस्थामा अब जनतामा जानु बाहेक मेरो लागि अर्को विकल्प छैन र लोकतन्त्रमा जनता नै सबैभन्दा उपयुक्त फलो हो, जे पर्छ मैले जनतालाई गुहार्नु पर्छ भनेर उहाँले जनतालाई गुहार्नुभयो। उहाँले संसद विघटन गर्नुभयो, जनताको बीचमा हामी जाने भनेर त्यतैतर्फ हामी यो बीचमा लाग्यौं। जनताले यो हाम्रो सबै समस्या समाधान गर्छ भनेर जे छ जनताको बीचमा राख्ने भन्ने प्रक्रियामा हामी थियौं। तर सम्मानित सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर प्रतिनिधि सभा पुनस्थापित गरिदिएपछि फेरि संसदमा फर्किनको लागि हामी बाध्य छौं। वास्तवमा प्रतिनिधि सभा त हामीले भने अनुसार संविधानले आधिकारिक व्याख्याता मानेको छ संविधानको, अरू कोही पनि हामी संविधानको आधिकारिक व्याख्याता होइनौ। हामीले जे भन्छौँ हाम्रा आफ्ना धारणा भन्छौँ, तर सर्वोच्च अदालतले त्यसको व्याख्या गर्छ र उसले जे भन्छ त्यो कुरा सबैको लागि मान्य हुनुपर्छ। यही अनुसार अहिले हामी संसदमा फेरि भर्केका छौँ। तर मैले अघि नै भने नि समस्या त जिउका त्यौँ छ, यो अवस्थामा कसरी अगाडि बढ्छ त यो भन्ने बारेमा विवाद छ। यसलाई संसदले एउटा टुङ्गोमा पुर्याउनु पर्ने संसदको जिम्मेवारी छ। स्थिति भनेको ठिक यो हो, तर अहिले त्यो अप्ठ्यारो देखा परिरहेको छ। त्यसैले विवादै छैन, सबैले हामीलाई हेरिरहेका छन्, हामीले यसलाई एउटा टुङ्गोमा पुर्याउनु छ। अब हामी के निष्कर्षमा पुग्छौँ, मूल कुरा भनेको त्यो।
त्यसो गर्दा अघि पनि मैले प्रसङ्ग जोडेको थिएँ, यो अधिवेशन छोटो रूपमा चाहिँ चलेर सकिने र फेरि बजेट अधिवेशनको तयारी गर्नुपर्ने अवस्था पनि रहला, त्यसले गर्दाखेरि यो अधिवेशनबाट यो समस्याको चाहिँ निकास आउने सम्भावना छैन भन्ने पनि एक थरीको चाहिँ टिप्पणी छ, यहाँलाई के लाग्छ?
मैले संकेत गरे, मैले भने संसदको बैठकहरू नै सरकारको बिजनेसमा चल्छ। सरकार कस्तो अप्ठ्यारोमा छ त भन्दा, हिजो पेश गरेर पास भइ नसकेका जुन बिजनेसहरू छन् अब त्यो के हुन्छ? एक नम्बर, विधेयकहरू त थिए नि त केही त, अब त्यो जुन बिजनेस छ त्यो बिजनेसको हकमा पनि अब त सत्ता पक्ष नै दुई फ्याक देखियो, दुईतिर देखियो। त्यो बिजनेस त त्यसरी हिजो जुन सोचका साथ अगाडि बढाइएको थियो आज त त्यसरी अगाडि बढ्न सक्ने अवस्था त देखिएन। अब नयाँ तपाईँ विधेयकहरू सदनमा ल्याउनुहोस्, एकछिनमा मान्नुहोस्, सरकारले त्यो बिजनेस दिनु पर्यो अरे, उसले सोच्यो अरे, तर त्यो विधेयकको हकमा त सिङ्गो सदनको कुरा छोडिदिनुहोस्, प्रतिपक्ष त प्रतिपक्ष नै भयो, अरू दलहरूका आफ्ना दृष्टिकोण भए कुरा भए, तर स्वयं सत्तापक्ष जसले एक भएर त्यो सरकारले दिएको बिजनेसलाई अगाडि बढाउनको लागि भूमिका खेल्नुपर्ने हो, त्यो त दुई ठाउँमा उभिने भयो। त्यो यथार्थलाई त हामी कसैले पनि इन्कार गर्न सक्दैनौँ। यो अवस्थामा सरकारले कसरी बिजनेस पेस गर्छ, कसरी सदनलाई बिजनेस दिन्छ, कसरी विधेयक दिन्छ, यो अवस्था छ। अनि सरकारले बिजनेस दिन नसक्दा, जुनसुकै कारणले होस् सरकारले बिजनेस दिन नसक्दा सदन चल्दैन, सरकारको बिजनेस बेगर त अप्ठ्यारो यो अवस्था छ। अब यसलाई के गर्ने? त्यसैले यो म एकदमै चुनौती र अप्ठ्यारो देख्छु। यही कुरालाई ध्यानमा राखेर होला विज्ञहरूले, केही विज्ञहरूले सदन चल्न सक्ने अवस्था छैन है भनेर औँल्याएको मैले देख्छु।
अर्को सम्भावना रहन्छ कि रहँदैन सुभाष नेवाङज्यू, जसरी अब तपाईँहरू संसदीय दलमा पनि फरक फरक ढंगले आफ्नो संख्यात्मक दावी गरिरहेको अवस्था छ, यो अवस्थामा प्रधानमन्त्री उप अविश्वासको प्रस्ताव आएर यही प्रस्तावको विषयतर्फ चाहिँ जाने सम्भावना कति देख्नुहुन्छ?
होइन, त्यो त अविश्वास प्रस्ताव कसले ल्याउने हो, ल्याउने साथीहरूले ल्याएपछि कुरा हो। अहिले त मैले अनुमानमा चर्चा गर्नुपर्ने भयो, किनभने म त अविश्वास किन आउँछ होला र हाम्रो प्रधानमन्त्रीको विरुद्धमा, हाम्रो सरकारको विरुद्धमा भन्न सक्छु। अब कुरा के हो त भन्दाखेरि, अविश्वास प्रस्ताव ल्याउने कसले? वास्तवमा साँच्चैकै अचम्मको अवस्थामा छौँ हामी। स्थिति कस्तो छ त भन्दाखेरि, हाँसु यस्तो सिरियस, यस्तो जटिल अवस्था छ कि हाँस्ने? तर हाम्रो स्थिति हेर्दा भनेदेखि एकदमै अचम्मको हाँस उठ्दो पनि छ। जस्तो म किन भन्छु भन्दाखेरि, अहिले सदनमा को चाहिँ जो कसको चाहिँ बहुमत छ? प्रधानमन्त्री केपी ओली बारम्बार भन्नुहुन्छ नि, हामी त्यो दावी गर्छौँ, लगभग दुई तिहाई बहुमतको सरकार। उहाँको भाषामा त लगभग दुई तिहाई बहुमतको सरकार, तर काम गर्नको लागि अवरोध खेपिरहेको सरकार, उहाँको त त्यही भनाइ हो। अब अहिले पनि एउटा स्थिति त छ, त्यो के हो त भन्दाखेरि, सदनमा लगभग दुई तिहाई बहुमतको उहाँ सरकार हुनुहुन्छ, दुई तिहाई बहुमतको लगभग उहाँलाई समर्थन प्राप्त छ, अन्यथा स्थापित भएमा बाहेक। यो अवस्थामा उहाँको विरुद्धमा, सरकारको विरुद्धमा अविश्वास ल्याउने कसले? किनभने अहिले त नेकपा संसद दल त एक छ, विभाजित छैन। अब यो विभाजित नभएको संसद दलमा हाम्रा सांसदहरूले त अविश्वास ल्याउने त भएन, ल्याउन सक्दैन। संसद दलको नेता त केपी ओली हुनुहुन्छ, त्यो त अनुशासनको विषय भयो, संसदीय मूल्य मान्यता विपरीत हुने कुरा भए। अनि यो लगभग दुई तिहाई बहुमतको सरकारको विरुद्धमा अरू कसले अविश्वास ल्याउनुहुन्छ? अब त्यो त कुनै कारणहरू, कुनै विषयहरू देखिएको छैन। अरूले अविश्वास ल्यायो भने त्यो अविश्वास पास हुन्छ कि हुँदैन? अविश्वास आयो भनेदेखि र त्यो पराजित भयो भनेदेखि त्यसपछि एक वर्ष फेरि अविश्वास आउन सक्दैन प्रधानमन्त्रीको विरुद्धमा। हाम्रो संविधानको त्यो पनि प्रष्ट व्यवस्था हामीले राखेका छौँ। यो सबै सन्दर्भमा तपाईँले देखाउनु भएको, तपाईँले औल्याउनु भएको यो अविश्वास प्रस्ताव आएर त्यसैमा केन्द्रित रहेर अनि यो बैठक टुङ्गिन्छ कि भन्ने कुरा पनि अहिले अन्यलमा म देखिरहेको छु।
हुन्छ, समय र विचारसहित कार्यक्रममा सहभागी भएर आफ्नो धारणा सुनाउनु भयो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
मलाई समय दिनुभयो, त्यसको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलका उपनेता एवं संविधान सभामा अध्यक्ष तथा प्रतिनिधि सभामा सभामुख रहिसक्नुभएका नेकपाका एकजना नेता सुभाष नेवाङ। उहाँसँग समसामयिक राजनीतिमा आजबाट शुरू हुन लागेको संसद अधिवेशनको सन्दर्भ केन्द्रमा राखेर संवाद गर्यौं। यसै संवादको साथसाथै आजको लागि हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।